यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। सहकारी समस्या सम्बोधनका लागि सरकारद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय। मुलुकका धेरै स्थानमा भोलि साँझदेखि हिमपात र वर्षा हुन सक्ने भएकाले चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। नीतिगत निर्णय प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा नेपाली कांग्रेस र एमाले सहमत। र दक्षिण कोरियाको संसदमा विपक्षीद्वारा कार्यवाहक राष्ट्रपति हान डक सु विरूद्ध महाभियोग प्रस्ताव दर्ता। समाचार अब विस्तारमा। सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। पुष 9 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सहकारी समस्यालाई मध्यनजर गरी तत्काल सम्बोधन गर्न आवश्यक भएकाले सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै सरकारले सवारी तथा यातायात व्यवस्था 10 संशोधन नियमावली 2081 स्वीकृत गर्नुसँगै पर्सा जिल्लाको पोखरिया, जुम्ला जिल्लाको सिन्जा, नराकोट र कपिलवस्तु जिल्लाको बोर्ड गाउँमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो।
त्यसै सागर जिल्ला विकास समितिमा स्थायी नियुक्ति भई कर्मचारी समायोजन ऐन 2075 बमोजिम गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका र अन्य सेवाबाट गाउँपालिका नगरपालिकामा समायोजन भई अवकाश भइसकेका र अवकाश हुने कर्मचारीहरूको संचित विधा औषधि उपचार र उपदानको रकम कर्मचारी कल्याण कोष र अन्य यस्तै प्रकृति कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम अपुग भएमा त्यसरी अपुग भएको रकम अर्को कानून व्यवस्था नभएसम्म नेपाल सरकारले उपलब्ध गराउने निर्णय भएको छ।
मन्त्री परिषद बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष तथा शिक्षक सेवा आयोगको 1 महिला सहित 2 सदस्यहरूको नियुक्तिका लागि सिफारिश गर्न छुट्टा छुट्टै सिफारिश समिति गठन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री गुरूङले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा काठमाण्डुमा नेपाल स्वास्थ्य सम्मेलन शुरू भएको छ। भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवर्धन, ज्ञान आदान प्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु रहेको छ। नेपाल स्वास्थ्य सम्मेलन 2024 नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन शीर्षकमा आयोजित सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विदेशीका जनशक्तिलाई स्वदेश फर्काउने विषय चुनौतीपूर्ण रहेको बताउनु भएको छ। मन्त्री पौडेलले विदेशीका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताउनुभयो। मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीको साझा उद्देश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै संस्था र व्यक्ति एक भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित 29 विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरू विषयमा बेमेल भइरहेका मुलुक पनि एक भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउपाले सरकारले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागिता सहित सगरमाथा संवादको आयोजना छिट्टै गर्न लागेको जानकारी गराउनु भएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित 29 विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा उहाँले सगरमाथा संवादका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो। सो अवसरमा उहाँले जलवायु क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता पूरा गरेको उल्लेख गर्नुभयो। भोलि साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले आज साँझ हिउँदे मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको छ। भोलि अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी बागमती मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमपात र वर्षाले चिसो बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड़ दिएका छन्। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा निजामती विधेयकमाथिको छलफलमा सत्ता साझेदार दलका मुख्य सचेतक र प्रमुख सचेतकले नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीलाई ट्रेड युनियनको आबद्धताबाट टाढ़ै राख्नु उचित हुने बताउनुभयो। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपालको राजनीतिक परिवर्तनमा कर्मचारी ट्रेड युनियनको भूमिकाको सम्मान गर्दै आजका सन्दर्भमा ट्रेड युनियनको व्यवस्थामा फरक ढंगबाट सोच्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संवैधानिक आयोग कूटनीतिक नियोग लगायत संस्था पूर्व कर्मचारीको क्लब जस्तो देखिएको उल्लेख गर्दै अवकाशप्राप्त कर्मचारीको अन्य निकायमा पुनः नियुक्तिमा कुलिङ पीरियड राख्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधानले परिकल्पना गरे अनुसारको समावेशिता नभएसम्म निजामती सेवामा आरक्षणको व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका सचेतक रूपा शोषी चौधरीले निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन विधेयकमा कर्मचारीका दायित्वका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले जातका आधारमा मात्र नभई वर्गका आधारमा कर्मचारीको आरक्षण व्यवस्था हुनुपर्ने बताउनुभयो। लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक राम प्रकाश चौधरीले आर्थिक रूपमा विपन्न वर्गलाई राज्य संयन्त्रमा आरक्षणको प्रत्याभूति गरिनुपर्नेमा जोड़ दिनुभयो। संसदको पूर्वाधार विकास समितिमा आज पनि विद्युत विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले नेपाल जलविद्युतमा धनी मुलुक भएकाले त्यसको पर्याप्त सदुपयोग गर्न विद्युत उत्पादनलाई सहज बनाउनु पर्नेमा जोड़ दिनुभयो। दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजोसम्म 3930 मिटर ड्रिलिङ सम्पन्न भएको छ। अब 70 मिटर मात्र खन्न बाँकी छ। दैलेखको भैरवी गाउँपालिका एक जलजली क्षेत्रमा गत वैशाख 28 गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो। विभागका पेट्रोलियम परियोजना प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ। चीन सरकारको 2,50,00,000,000,000 रूपियाँ अनुदानमा यो परियोजना कार्यान्वयनमा रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको तेस्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले संघदेखि स्थानीय तहका वड़ासम्म विपद जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारिता क्षेत्रलाई अझ मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। मन्त्रालयमा आज आयोजित नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री गुरूङले स्वस्थ आलोचना मार्फत गलत कुराको रचनात्मक खबरदारी गर्नुपर्नेमा जोड़ दिनुभयो।
पत्रकारिता जुन तपाईँको पेसा छ, यसलाई अझ मर्यादित बनाऊ। यसमा चाहिँ हामीले तपाईँलाई नियन्त्रण गरेर राख्ने, तपाईँलाई नियमन गरेर राख्ने भन्दा तपाईँले आफैले नियमन गर्ने, त्यसको मुख्य चाहिँ संस्था भनेको नेपाल पत्रकार महासंघ नै हो। र अझ चाहिँ हाम्रो तर्फबाट त
तपाईँहरूको तर्फबाट तपाईँहरूको आफ्नो सन्ति पत्रकार महासंघ पनि छ होइन, हाम्रो तर्फबाट भन्दाखेरि राज्यले बनाइदिएर फेरि तपाईँहरूकै काम गर्ने, हामीले राज्यले कुनै चाहिँ तपाईँको हस्तक्षेप नगर्ने, कुनै नियन्त्रण नगर्ने भनेर प्रेस काउन्सिल चाहिँ छँदैछ, त्यो स्वनियमन गर्ने त्यसैले गर्ने, तर त्यसले काम गर्दाखेरि पनि मन्त्रालयसँग कहीँ न कहीँ धेरै कुराहरू चाहिँ हाम्रो आजको समस्याहरू बारेमा छलफल गर्ने, त्यसलाई अझ व्यवस्थित बनाउन, अझ मर्यादित बनाऊ, सबैको आस्थाको केन्द्र बनाऊ, त्यसो भयो भने झन् राम्रो हुन्छ।
मन्त्री गुरूङले व्यावसायिक पत्रकारिताको विकास, पत्रकारको सुरक्षा र उचित पारिश्रमिक पाउने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा समस्याको समाधानका लागि सरकार र महासंघको साझेदारीको आवश्यकता रहेको बताउनुभयो। यसैगरी आजै संचार मन्त्रालयमा गोर्खापत्र संस्थानले शुरू गरेको बाम्बुली राई भाषाको उद्घाटन गर्दै मन्त्री गुरूङले राजनीतिमा मात्रै नभई समाजका हरेक क्षेत्रमा समावेशितालाई अभ्यासमा ल्याउनु पर्ने बताउनुभयो। कार्यक्रममा गोर्खापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले सबै पक्षको अपनत्व महसुस गराउन अहिलेसम्म 45 भाषाका समाचार सामग्री प्रकाशन हुँदै आएको बताउनुभयो। संघीय संसद सचिवालयले 39 देशमा संसदीय मैत्री समूह गठन गरेको छ। संसदीय मैत्री समूहको आज सिंहदरबारमा बसेको संयुक्त बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न 41 देशमध्ये 39 देशको मैत्री समूहको संयोजक तोकिएको जानकारी गराउनुभयो। विभिन्न 41 संसदीय मैत्री समूह मध्ये 2 देश उरुग्वे र इण्डोनेशियाको लागि संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको छ। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले जनता केन्द्रित विषयवस्तुको प्रसारणलाई प्राथमिकतामा राखेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपालमा क्रियाशील विभिन्न संघ संगठनले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीको संक्रमणकालीन अवस्थालाई छोट्याउनका लागि सबैले प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन बीच रहेका पेन्सन उपदान लगायतका सेवा सुविधाका विषयमा कसैप्रति आग्रह पूर्वाग्रह नराखी समभावका आधारमा छलफलका माध्यमबाट छिटो समाधान गरेर अगाडि बढ़ने बताउनुभयो। रेडियो नेपालमा क्रियाशील संघ संगठनका प्रतिनिधिहरू चेत नारायण पौडेल, विप्रमणी आचार्य, महेश घिमिरी, दुर्गा फुयाल, राजेश श्रेष्ठ, तिलकजङ पुढाथोकी लगायतले कर्मचारी समायोजन, कर्मचारीको हकहित, करारमा रहेका कर्मचारीको व्यवस्थापन, सेवा निवृत्त कर्मचारीको पेन्सन लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको संसदमा विपक्षीले कार्यवाहक राष्ट्रपति हान डक सु विरूद्ध महाभियोग प्रस्ताव दायर गरेको छ। राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गर्नु भएपछि विपक्षीले महाभियोग प्रस्ताव दर्ता गरेको हो। हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर 3 सैनिक कानून घोषणा गर्नुभएपछि दक्षिण कोरिया राजनीतिक संकटमा परेको छ। कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको 9 बेन्च भर्नका लागि 3 मनोनित न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोक्नुभयो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चीनको छेन्दुङबाट सिचुआन एयरलाइन्सको जहाज बिहिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। 126 यात्रु लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आएको हो। पोखरामा हुने अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुन चीनिया टोली चार्टर उडानबाट पोखरा आएका हुन्। अंग्रेजी नयाँ वर्ष 2025 अवसर पारेर पोखरा महानगरपालिका, चिनिया दूतावास र ड्रागन बोट एसोसिएशनको आयोजनामा यही पुष 14 र 15 गते फेवातालमा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस आयोजना हुँदैछ। पुष 17 गते पोखरा विमानस्थल उद्घाटन भएको 2 पूरा हुँदैछ, तर विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकिरहेको छैन। चार्टर्ड उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। बाघ अवलोकनका लागि उत्कृष्ट मानिएको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने अरू देशका भन्दा नेपालीको संख्या बढ़ी रहेको छ।
ललित स्मृति एन्फा यु 18 युथ लिग अन्तर्गत बिहिबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपीएफले त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध 7-2 गोलको शानदार जित दर्ता गरेको छ। जितसँगै 21 खेलमा 32 अङ्क जोडेको एपीएफ छैटौं स्थानमा छ। पराजित आर्मी समान खेलबाट 18 अङ्कका साथ 10 स्थानमा छ। साधु बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन साजन इन्जन र सुनिल थिङले समान 2 तथा रोहित घले, किशोर गुरुङ र विवेक थारूले गोल गरे। आर्मीका लागि दुवै गोल रोहित श्रेष्ठले गरे। मौसम रोकायाले दोहोरो पहिलो कार्ड बिहोर्दै मैदान छाडेपछि आर्मी 10 खेलाडीमा समेटिएको थियो। झापा कप जितेको दोस्रो दिन बुधबार चर्च बोइज युनाइटेड क्लब 11 फागुनन्द गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। त्यसो क्वार्टर फाइनल खेलमा विराटनगर सिटी एफसीलाई 7-1 गोलले हराउँदै चर्च बोइज अन्तिम चारमा पुगेको हो। चर्च बोइजको जितमा समीर तामाङ र विदेशी खेलाडी आर्मन्ड बेडुमले ह्याट्रिक गरे। अर्को गोल विदेशी खेलाडी फोफानाको नाममा रह्यो। बोइज युनाइटेडका समीर प्लेयर अफ दि म्याच घोषित भएर उनले 10,000 रुपियाँ प्राप्त गरे। चर्च बोइजले फाइनल प्रवेशका लागि शुक्रबार आयोजक फिदिम स्पोर्टिङसँग खेल्नेछ। प्रतियोगिताको विजेताले 10,05,555 र दोस्रो टोलीले 5,05,555 रुपियाँ पाउनेछन्।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सहकारी समस्या सम्बोधनका लागि सरकारद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय। मुलुकका धेरै स्थानमा भोलि साँझदेखि हिमपात र वर्षा हुन सक्ने भएकाले चिसोबाट बस्नका लागि आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। नीतिगत निर्णय प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा नेपाली कांग्रेस र एमाले सहमत। र दक्षिण कोरियाको संसदमा विपक्षीद्वारा कार्यवाहक राष्ट्रपति हान डक सु विरूद्ध महाभियोग प्रस्ताव दर्ता। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।